नमस्कार, रेडियो कार्यक्रम समृद्धि का पाइलामा तपाईलाई स्वागत छ। म हुँ देव यादव। लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र रेडियो नेपालको सहकार्यमा उत्पादन हुने यो कार्यक्रम तपाईले हरेक साताको यसै समयमा लुम्बिनी प्रदेशभरिका एफएम रेडियोहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। प्रदेशको आर्थिक सामाजिक विकास, संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा प्रदेश सरकारले अघि सारेका योजनामा आधारित विषयहरू यो कार्यक्रमका मुख्य सामग्री रहनेछन्। प्रदेश विकास सरोकार तपाईँ हाम्रो साझा सवाल हो। तसर्थ सरकारले अघि सारेका विकास योजनामा नागरिकको चासो बढ़ाउने गरी हामी तपाईसँग रेडियो मार्फत सहकार्य गर्दैछौ। संघ, प्रदेश र स्थानीय तहमा रहेका विभिन्न सरकारी निकायहरूले निर्वाह गर्दै गरेको भूमिकामाथिका प्रसंग सहित आम नागरिकका बेच्छाका विभिन्न विषयहरूलाई हामी यो कार्यक्रमभित्र समेट्ने गरेका छौं। आउनुहोस् अब लागौं आजका विषयवस्तुतर्फ। लुम्बिनी प्रदेश पर्यटनका हिसाबले देशकै महत्वपूर्ण गन्तव्यहरूले भरिपूर्ण क्षेत्र हो। प्रदेशको नाम नै लुम्बिनी र यो हाम्रो अन्तर्राष्ट्रिय गौरवको स्थान। विश्व शान्तिका प्रवर्धक भगवान गौतम बुद्धको जन्म भएको यो ठाउँ विश्व पर्यटनको प्रमुख केन्द्र। पर्यटनलाई देशको आर्थिक विकाससँग जोडेर चर्चा गर्ने सन्दर्भमा आज हामी लुम्बिनी पर्यटन परिषदका कार्यकारी प्रमुख रामु जोशीसँगको कुराकानी सुनाउँछौं। सुनौ यस कार्यक्रमका संयोजक विमल गेवालीले वहाँसँग गर्नुभएको यो कुराकानी।
यहाँले कार्यकारी निर्देशकको हिसाबले लुम्बिनीमा रहेर पर्यटनको क्षेत्रमा काम गर्दै गर्दाखेरि हामीले धेरै सम्भावना भएको लुम्बिनी आफैमा पनि विश्व सम्पदा सूचीको एउटा देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य को रूपमा रहेको स्थान हामीसँग छ। यहाँले पर्यटनको क्षेत्रमा काम गर्दै गर्दाखेरि एउटा नेतृत्वदायी भूमिकामा रहेर काम गर्दाखेरिको अनुभव सबभन्दा पहिले जान्न चाहन्छु।
लुम्बिनी प्रदेशमा हामी अहिले हेर्दाखेरि सबभन्दा बढी सम्भावना चाहिँ पर्यटनकै सम्भावना देख्छौ। लुम्बिनी प्रदेशभित्र रहेको सबभन्दा महत्वपूर्ण एउटा गौतम बुद्ध जन्मेको स्थल लुम्बिनी र अर्को बर्दिया राष्ट्र निकुञ्ज, यो दुईटा चाहिँ पर्यटकहरू बढी मात्रामा आउने र भनौँ यसलाई चाहिँ हामी प्रचार प्रसार चाहिँ अझै व्यापक रूपमा गरेको खण्डमा यो दुईटाले चाहिँ यहाँ व्यापक रूपमा पर्यटक तान्ने एउटा सम्भावना र अर्को एउटा चाहिँ हाम्रो नजिकको चाहिँ पर्यटक बजार भनेको भारत युपी बिहार बढी भएको र युपी बिहारमा बढी मात्रामा गर्मी हुने र यसको चाहिँ त्यो गर्मी छल्नलाई आउने भनेको क्षेत्र यो चुरे क्षेत्र जुन छ हाम्रो छवटा पहाड़ी जिल्ला यसलाई चाहिँ हिल स्टेशनको रूपमा विकास गरेको खण्डमा यसमा चाहिँ बढी मात्रामा पर्यटकहरू आउने यो चाहिँ एकदमै बढी मात्रामा सम्भावना देख्छौं। यो भन्दा बाहेक चाहिँ हाम्रोमा धार्मिक पर्यटनको हिसाबले हेर्ने हो भने ठूल्ठूला गन्तव्यहरू छन् जस्तो सुपा देउराली भयो अनि स्वर्गद्वारी भयो त्यसपछि रिडी आफैमा महत्व पुगेको छ। यो ठाउँहरू चाहिँ धार्मिक पर्यटकको हिसाबले चाहिँ बढी सम्भावना भएको क्षेत्र देखिन्छ र अर्को हामी चाहिँ पर्यापर्यटनको हिसाबले हेर्ने हो भने विभिन्न ठाउँहरू जस्तो ट्रेकिङहरू सर्ट ट्रेकिङहरू जस्तो यहाँ चाहिँ केन्द्रीय सरकारले पनि पहिला चाहिँ अलिकति काम गरेको नुवाकोटदेखि बल्डेङगढीसम्म हामी अझै यहाँ चाहिँ एउटा अध्ययन क्रममा पनि छौँ। लुम्बिनीदेखि तपाईँको मुक्तिनाथसम्म जाने चाहिँ यो ट्रेकिङ रूटको रूपमा लिएर डुल्पासम्म पुर्याउने मुक्तिनाथ ट्रेक गर्ने र गुरिल्ला ट्रेकहरू रुकुम पूर्वमा रहेछ त्यो ट्रेकहरूलाई चाहिँ अलिक व्यापक रूपमा लिएर जाने ढोरपाटनको क्षेत्रहरू कति व्यापक क्षेत्रहरू चाहिँ यो प्रदेशमा पर्छ त्यो ढोरपाटनसम्मको ट्रेकिङहरू यो सम्भावनाहरू बढी छ र यो प्रदेशमा हामी हेर्ने हो भने विभिन्न जात जाति भएको हुनाले जातिगत रूपमा खानाहरू रैथाने खानाहरूको भनौँ यो फूड टुरिज्मलाई चाहिँ प्रमोसन गर्ने सम्भावनाहरू पनि राम्रो देख्छौ। जस्तो थारू समुदायको आफ्नो परम्परागत खानाहरू त्यसपछि मगर समुदायको छ त्यसपछि यादव समुदायहरूको छ अनि त्यसपछि गएर बाहुन छेत्रीकै आफ्नो मौलिक खानाहरू छ यो खानाको हिसाबले पनि हामी पर्यटन प्रवर्धन गर्ने सम्भावनाहरू देख्छौ र संस्कृति हेर्ने हो भने सबैको फरक फरक संस्कृति छ र ग्रामीण पर्यटनको रूपमा लिएर जाने जस्तो कति ठाउँमा यहीँ चाहिँ रूपन्देहीमा दाङमा बर्दियामा परम्परागत थारू बस्तीहरू छन् परम्परागत नेवार बस्तीहरू छन् परम्परागत तपाईँको गुरूङ बस्तीहरू छन् त्यो चाहिँ ग्रामीण पर्यटनको हिसाबले लिएर जाने सम्भावनाहरू एकदमै राम्रो देख्छौं र विभिन्न जिल्लामा हरेक जिल्लामा कहीँ फलफूलको ठूलो कृषि फार्महरू छ कहीँ चाहिँ कुखुरा पालन गरिरहेछन् कसैले चाहिँ तपाईँको कृषिको अरू उत्पादनहरू गरिरहेछ त्यसले गर्दा कृषि पर्यटनको रूपमा लिएर जाने सम्भावनाहरू पनि देख्छौं।
यी भए सम्भावनाका कुराहरू हामीले वर्षौंदेखि धेरै जसो सम्भावनाका कुरा औल्याइरह्यौं तर उपलब्धिको रूपमा पर्यटनलाई एउटा उद्योगको रूपमा लिएर अगाडि बढेर कार्यान्वयनमा हामीले राष्ट्रले जुन ढंगले लाभ लिनुपर्ने हो त्यो अवस्था नभइरहेको स्थिति संघीयतामा गइसकेपछि लुम्बिनी प्रदेशमा हामीले आवधिक हिसाबले दुईवटा निर्वाचन सम्पन्न गरिसकेको अवस्था र पछिल्लो समयमा दोस्रो आवधिक निर्वाचनपछि बनेको प्रदेश सरकारले पर्यटनलाई एउटा उच्च प्राथमिकतामा राखेर अगाडि सारेका कार्ययोजनाहरूको अवस्था र तिनको कार्यान्वयनको स्थिति के छ त्यो भनिदिनुहोस् न।
अब यहाँ हेर्दाखेरि जस्तो पर्यटन विकास परिषदले सफ्टवेयरको कामहरू गर्ने दुईटा पर्यटन कार्यालय डिभिजन कार्यालय बाँकेर चाहिँ त्यसपछि रूपन्देहीकोले छ छ जिल्लामा हार्डवेयर गर्ने हामी चाहिँ बाह्रवटै जिल्लामा चाहिँ काम गर्ने भएको हुनाले सफ्टवेयर काममा चाहिँ हाम्रो काममा अहिले प्रदेशभरि 283 गन्तव्यहरू पहिचान गरेका छौं र त्यो गन्तव्यहरूको सामग्रीहरू अथेन्टिक सामग्रीहरू जुन चाहिँ भनौँ न भोलि सरकारले लिएर जाने कुराहरू केही न केही प्रमाण नभइकन लान नमिल्ने त्यो प्रमाणहरू संकलन गर्ने क्रममा छौं। जस्तो अहिले दाङको पाल्पाको त्यसपछि गएर बर्दियाको र रूकुम रोल्पाको यो चारवटा जिल्लाको चाहिँ हामी अध्ययनरत रूपमा चाहिँ कति वर्ष पुरानो यसको महत्व के हो भनेर एकरूपता ल्याउनको लागि त्यो सामग्रीहरू मन्त्रालयसँग मिलेर एक हिसाबले तयार गरेका छौं। त्यो सामग्री आउने बित्तिकै हामी एक त पम्पलेटमा छाप्छौं र अर्को हामी सोसियल मिडिया वा अरू माध्यमबाट चाहिँ यसलाई प्रमोसनल गर्ने हाम्रो बजार भनेको इण्डिया चाइना बढी मात्रामा इण्डियालाई फोकस गरेर यो प्रचार प्रसारमा लिएर जाने भन्ने छ र योभन्दा बाहेक चाहिँ हामीले क्षमता विकासको लागि नाथमसँग सहकार्य 10 वर्ष लामो सहकार्य गरेर लोकल टुर गाइडहरू तयार गरेछौं पाल्पामा रूपन्देही त्यसपछि गएर कपिल वस्तु यहाँ चाहिँ हामीले लगभग 170 चाहिँ टुर गाइड दिएछौं त्यो लाइसेन्स लिने प्रक्रियामा छ र योभन्दा बाहेक चाहिँ हामीले होमस्टेको तालिमहरू साना तथा मझौला होटल व्यवस्थापन भनेर त्यो तालिमहरू चाहिँ एउटा अब लगत्तै शुरू हुन लाग्छ यो तालिमहरू गरिराखेका छौं र बढीभन्दा बढी चाहिँ हाम्रो समय त्यो गन्तव्य चाहिँ पहिचान गर्नमा चाहिँ गयो लगभग 1 वर्ष नै लाग्यो। अब हामीसँग भएको गन्तव्य पहिचान छ अब त्यसको टेक्स्टहरू पनि छ चाहिँ जुन टार्गेट मार्केट छ हाम्रो जुन टुरिस्ट छ त्यो टुरिस्टसम्म चाहिँ यो गन्तव्य छ है यसमा चाहिँ आउँदा यसको महत्व यो हो यहाँ आउँदाखेरि यो पाइन्छ यो हेर्न पाइन्छ भनेर त्यसलाई चाहिँ हामी प्रचार प्रसार गर्ने क्रममा छौँ।
हामीले लुम्बिनीको धेरै कुरा गर्छौं एउटा सकारात्मक पक्ष पनि भनौं हाम्रो प्रदेशको नाम नै हामीले लुम्बिनी प्रदेश भनेर राखिरहेको अवस्थामा लुम्बिनीको विकास प्रयासमा भैरवामा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेपछि त्यो क्षेत्रको विकास होला पर्यटन उद्योग सँगसँगै अन्तर सम्बन्धित विभिन्न चाहिँ अरू उद्योगहरू पनि जोडिन आउँछन् जस्तो बुटवलमा समग्र रूपन्देहीमा धेरै होटलहरू खुलेको अवस्था पर्यटनसँग होटल व्यवसायीहरूको पनि धेरै आश्रयको स्थिति थियो। तपाईँहरूले यो समग्र पर्यटनको विकासका लागि एउटा कार्यकारी निर्देशकको हिसाबले तपाईँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अन्तर सम्बन्धित भएर अरू उद्योगहरूसँगको समन्वय र सहकार्यको पाटोमा कस्ता खालका प्रयासहरू योजनाहरू अगाडि सार्नु भएको छ?
हामी चाहिँ लगातार होटल व्यवसाय संघ संस्थासँग संवादमा छौं उहाँहरूसँग कुरा गर्छौं हामीले अहिलेसम्म मेला महोत्सवहरू सड़क खानाहरू उहाँसँग सहकार्य गरेरै गरिराखेका छौं जसले गर्दा बढ़ी मात्रामा मान्छे जमघट भइदिएर त्यो ठाउँ देखिएको खण्डमा चलायमान हुन्छ कि भनेर अहिले 12 जिल्लामै विभिन्न चाहिँ पर्यटन मेला महोत्सवहरू त्यसपछि गएर सड़क खाना महोत्सव चाहिँ हामी कति ठाउँमा डाइरेक्टली बसेर नै उहाँहरूसँग काम गरेका छौं कति चाहिँ उहाँहरूलाई गरेर उहाँहरूसँग चाहिँ सहकार्य गरेर गरिराखेका छौं एउटा र अर्को क्षमता विकासमा कामहरू पनि गरिराखेका छौं र अर्को एउटा चाहिँ हामीले सेल्स मिशनको लागि एउटा कार्यक्रम शुरू गरेथ्यौं जस्तो पर्यटन व्यवसायहरूलाई 8-10 यहाँबाट भारतमा यूपी बिहार लखनऊ अमृतसर लिएर गएर नेपालको क्षेत्रको बारेमा जानकारी दिने त्यहाँको टुर एजेन्सीहरूसँग एउटा चाहिँ टुर प्याकेजहरू डेभलप गर्ने भनेर तर यो कस्तो अलिक नीतिगत समस्या पनि हुँदो रहेछ हामीले पत्र लेखेर परराष्ट्रमा गयौं हामीले जे जाँदा अन्तर्राष्ट्रिय काम गर्दा परराष्ट्रबाट स्वीकृति नलै गर्न नपाइने तर त्यहाँबाट आउँदाखेरि अहिले हाललाई चाहिँ त्यो कार्यक्रम चाहिँ नगर्ने भन्ने हिसाबले आएको हुनाले भनौँ न त्यो सरकारको स्रोत साधनहरू प्रयोग गरेर नगर्ने भन्ने हिसाबले प्रदेशबाट संघबाट त्यो आएको हुनाले त्यो चाहिँ स्थगित गरे तर त्यसलाई चाहिँ हामी फेरि उहाँहरू आफै जाँदाखेरि सरकारी तौरमा हामी चिठी पठाउने कोर्डिनेसन गर्ने चाहिँ गरिदिइरहेछौँ एउटा यो र अर्को कुरा मेरो विचारमा यहाँ चाहिँ जस्तो अहिले के अरे प्रदेश योजना आयोगले 5 वर्ष योजना बनाएको छ त्यो योजनामा एउटा पर्यटन एउटा मुख्य एउटा एजेन्डाको रूपमा छ त्यो योजना आउने बित्तिकै हामीले यहाँको पर्यटन विकासको 5 वर्ष गुरु योजना एउटा बनाएरै जानुपर्छ जस्तो लाग्छ किन भन्दा हरेकचोटि सरकार फेरिँदाखेरि प्राथमिकता फेरिँदो रहेछ एउटा सरकार आयो मठ मन्दिर नै पर्यटन भनेको हुन्छ अर्को सरकार आयो फेरि के अरे ट्रेकिङ नै पर्यटन भनेको हुन्छ, अर्को सरकार आयो मेला महोत्सव पर्यटन भनेको हुन्छ। वास्तवमा पर्यटन के हो त, कसरी विकास हुन्छ भन्ने चाहिँ हामीमा क्लियरिटी छैन। जस्तो गन्तव्य पनि फरक फरक गन्तव्य छ, डेस्टिनेसन म्यानेजमेन्ट भन्ने भयो गन्तव्यलाई व्यवस्थापन गर्ने। अब गन्तव्य जस्तो रानीमालकै कुरा गरौँ, रानीमाल चाहिँ त्यहाँ त छ, रानीमाल एउटा बिल्डिङ छ भनेपछि त्यहाँ बिल्डिङ हेर्न गएर त्योभन्दा बाहेक त अरू केही पनि छैन। त्यहाँ गएर भुलाउँदा साइडमा पनि त अरूहरू चाहिँ संरचनाहरू बनाउनु पर्यो, त्यहाँसम्मको पहुँच अनि त्यसको प्रचार प्रसार पछि आउँदो रहेछ। जस्तो पहिला त अब हामी पहुँच छ कि नै त्यहाँ भएपछि कथावस्तु के हो, रानीमलमा गएर ठिङरिङ हेरेर भन्दा त्यसलाई त हामी त कथा बेच्ने हो, त्यो कथावस्तु पनि नभएको त्यसले गर्दाखेरि मेरो मैले अहिले हेर्दाखेरि हरेक ठाउँको जस्तो स्वर्गद्वारीमा किन जाने त भन्दा स्वर्गको जाने द्वार हो, त्यसले गर्दा स्वर्गदारी जाने। त्यहाँ 125 वर्षदेखि विभूतिहरू छ, त्यो 150 वर्षदेखि शान्तिको होमहरू राखेको छ भनेपछि त्यो होमहरूको महत्व त्यहाँ गयो भने स्वर्ग जाने बाटो हो, त्यहाँ गएपछि के अरे चाहिँ हामीलाई के अरे पुण्य मिल्छ भनेर त्यो कथावस्तु चाहिँ जुन हुनपर्ने यो बिजनेस त्यो हामीसँग नभएको हो। अब अर्को कुरा यो कस्तो भन्दाखेरि हामी त्यसमा चाहिँ एउटा गुरु योजना बनाउनेमा त्यो आउने बित्तिकै गुरु योजना बनाउनेपछि जो परिवर्तन जस्तो परिवर्तन भयो भने 5 वर्ष 10 वर्षसम्म यो ठाउँलाई यस्तो बनाउने भनेपछि त्यो ठाउँलाई बनाउने बनाइदिएको खण्डमा हुन्छ। र अर्को कुरा यहाँ डेस्टिनेसनहरू छन्, ठाउँहरू छन्, आउने ठाउँहरू छन्, तर ठाउँ व्यवस्थापन गर्ने छैन। हामीले हेर्दा अहिले त्यो ठाउँलाई व्यवस्थापन गर्नलाई एउटा समिति चाहिँ स्थानीय तह अन्तर्गत हुनैपर्छ जस्तो लाग्छ, किनभने त्यो त्यहाँ आइसकेको पैसाहरू, त्यहाँ आउने चाहिँ के अरे क्रियाकलापहरू, त्यो ठाउँ बनाउन पर्ने कुराहरू त्यो स्थानीय तहको त्यो समितिसँग मिलेर एउटा एक्सपर्टसँग एउटा मापदण्डमा बसेर त्यसको संरचना नबिगार्ने हिसाबले प्राकृतिक रूपमै राख्ने हिसाबले त्यो बनाइदिएको खण्डमा त्यहाँ चाहिँ बढ्छन्। अब हामी बुटोल आउँ, अहिले बुटोल आइसकेपछि बुटोलमा भवन हेर्न त पर्यटक त आउँदैन, भवन हेर्न आयो भने त दुबई गए भयो, मलेसिया गए भयो, युएस गए भयो, इटाली गए भयो, यहाँ आउने त प्राकृति हेर्ने टिपिकल कल्चर हेर्न आउने हो भनेपछि त त्यो कल्चरलाई जोगाउन गर्ने नयाँ कुराहरू थप्दै गयो भने चाहिँ त्यसले हुन्छ। वास्तवमा भन्यो भने यो प्रदेशको सम्भावना पर्यटन नै हो, एकदमै चाहिँ विभिन्न ठाउँहरूमा सम्भावित हो, तर वास्तवमा पर्यटन के हो त भनेर हामी बुझेका पनि छैनौँ। कस्तो खाले हो अब जस्तो पर्यटनभित्र एक्टिभिटी सानसानो क्रियाकलाप नै हो, यहाँ आएको पर्यटक आएर होटलमा बस्छ भने उसलाई चाहिँ भोलि धान रोपाई छ है, धान रोपाईमा चाहिँ यहाँ एउटा छ भनेर एउटा महोत्सव जस्तो गरेर उसलाई भुलाउने हो, त्यो भुलाउने चाहिँ हामीले खोजेका छ, तर हामी त्यो भुलाउने कुराहरू चाहिँ पर्यटकसँग लिङ्क गराउन नसकेको पनि हो होइन।
उहाँ हुनुहुन्थ्यो लुम्बिनी पर्यटन परिषदका कार्यकारी प्रमुख रामु जोशी, कार्यक्रम संयोजक विमल गेवालीसँग कुरा गर्दै। अब कार्यक्रममा अर्को सामग्री, स्वास्थ्य क्षेत्रलाई व्यवस्थित भरपर्दो र दिगो बनाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँके जिल्लामा थप स्वास्थ्य संरचना बनाइएको छ। बाँकेको कोहलपुरमा सुदूरपश्चिम कडाली र लुम्बिनी प्रदेशका अधिकतम मानिसहरू स्वास्थ्य उपचारका लागि आउने गर्दछन्। तीन प्रदेशको केन्द्रबिन्दु भएकोले पछिल्लो समय प्रदेश सरकारले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर 2 रहेको सामुदायिक योग आयुर्वेद एवं प्राकृतिक अस्पताल निर्माणका लागि पूर्व लुम्बिनी प्रदेश सभा सदस्य एवं कृषि मन्त्री आरती पौडेलको संसद कोषबाट 90 लाख, सामाजिक विकास मन्त्रालयबाट 50 लाख गरी 1,40,00,000 बजेट लगानी गरिसकेको छ भने यो वर्षमा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीको पहल कदमीमा 1 करोड़ विनियोजन गरेको छ। बाँकीबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
स्वास्थ्य क्षेत्रलाई व्यवस्थित भरपर्दो र दिगो बनाउने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँके जिल्लामा थप स्वास्थ्य संरचना बनाइएको छ। बाँकेको कोहलपुरमा सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका अधिकतम मानिसहरू स्वास्थ्य उपचारको लागि आउने गर्दछन्। तीन प्रदेशको केन्द्रबिन्दु भएकोले पछिल्लो समय प्रदेश सरकारले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर 2 रहेको सामुदायिक योग आयुर्वेद एवं प्राकृतिक अस्पताल निर्माणको लागि पूर्व लुम्बिनी प्रदेश सभा सदस्य एवं कृषि मन्त्री आरती पौडेलको संसद कोषबाट 90 लाख र सामाजिक विकास मन्त्रालयबाट 50 लाख गरी 1,40,00,000 बजेट लगानी गरिसकेको छ भने यो वर्षमा लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीको पहल कदमीमा 1 करोड़ विनियोजन गरेको छ। तीन प्रदेशको केन्द्रबिन्दु रहेको र आयुर्वेद उपचारकै लागि टाढा टाढा जानुपर्ने बाध्यतालाई महसुस गर्दै बाँके जिल्लाका आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गर्न संसद कोषको बजेट लगानी गरिएको पूर्व लुम्बिनी प्रदेश सभा सदस्य आरती पौडेल बताउनुहुन्छ।
कोहलपुरमा प्राकृतिक चिकित्सालय सञ्चालन गर्नको लागि आवश्यकता छ। विभिन्न यो चाहिँ एलोपेथिक औषधिहरू मात्रै गर्ने, यसमा चाहिँ कतिपय त्यो चाहिँ कमाउने नियतले पनि मान्छेहरूले दवाई धेरै दिने कारणले चाहिँ बिरामीहरूलाई सन्चो हुने भन्दा पनि केही छिन सन्चो हुने र फेरि रोग बल दिने कारणले प्राकृतिक तौरबाटै उपचार गर्नको लागि चाहिँ प्राकृतिक अस्पताल जरूरी छ भन्ने उद्देश्यले कोहलपुर वार्ड नम्बर 2 प्रेमनगरमा प्राकृतिक चिकित्सालय बनाउनको लागि प्रदेश सरकारले चरणबद्ध तरिकाले 90 लाख त्यो कार्यकालमा लगानी गरेको र त्यहाँ लगानी भएको कुरा चाहिँ पूर्ण सदुपयोग भएको छ। कोविड पेन्डामिकको बेलामा पनि त्यहाँ चाहिँ बिरामीहरू 100% त्यहाँ आएका बिरामीहरूले चाहिँ उपचार लिएर 100% सन्चो भएर गएको अवस्था थियो।
कोहलपुरमा 1500 को आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण गरिएपछि यहाँका नागरिक निकै उत्साहित भएका छन्। पछिल्लो समय कोरोना कहर शुरू भएसँगै आयुर्वेद र प्राकृतिक उपचारमा मानिसहरूको आकर्षण बढ्दै गएको सामुदायिक योग आयुर्वेद एवं प्राकृतिक अस्पतालका अध्यक्ष नमप्रसाद शर्मा बताउनुहुन्छ।
जनस्तरबाट सञ्चालन हुने गरी निर्माण भइरहेको योग आयुर्वेद एवं प्राकृतिक अस्पतालको भौतिक संरचना निर्माण तथा व्यवस्थापनको निम्ति भनेर 2075 सालदेखि नै सामाजिक विकास मन्त्रालय अन्तर्गतबाट 2 वर्ष 75 र 76 गरेर 25-25 लाख रुपियाँ र त्यसपछि प्रदेशका तत्कालीन कृषि मन्त्री आरती पौडेलको आफ्नो सांसद क्षेत्र विकास कोषबाट 2 वर्ष 1 वर्ष 50 लाख र अर्को वर्ष 40 लाख गरेर 90 लाख रुपियाँ उहाँले त्यो भौतिक संरचनामा हाल्नुभएको थियो र त्यसको निर्माण कार्य त्यो बजेट बराबरको निर्माण कार्य भइसकेको छ भने अहिले माननीय दुर्गा चौधरीको प्रयासबाट अहिलेका वर्तमान प्रदेशका लुम्बिनी प्रदेशका मुख्यमन्त्री तत्कालीन अवस्थामा अर्थमन्त्री भएको बेलामा स्वास्थ्य मन्त्रालयको अन्तर्गत रहने गरी 25 लाखको उपचार उपकरण सामग्री खरिद र 75 लाखको अधुरो भौतिक संरचनाहरूलाई पूरा गर्नको निम्ति त्यो रकम विनियोजन भएको छ। बुटुलबाट पश्चिमतिर लागिसकेपछि योग आयुर्वेद र प्राकृतिक चिकित्साको राम्रो अस्पताल बनाउनको निम्ति जुन प्रदेश सरकारबाट सकारात्मक भूमिका अथवा राम्रो भूमिका निर्वाह गरिरहनु भएको छ र हामी आशा गरौं त्यो सबै सम्पन्न गर्नको निम्ति त करिब करिब राम्रो हामीले चाहे अनुसारको राम्रो अस्पताल बनाउनको निम्ति त लगभग 6-7 करोड चाहिन्छ र अब यो बिस्तारै प्रदेश सरकारबाट राम्रो सहयोग भइरहेको छ, अझै पनि सहयोग होला भन्ने हामीले आशा गरेका छौँ। किनभने
यस्तै आयुर्वेद तथा प्राकृतिक उपचार गरिरहनु भएका कोहलपुर नगरपालिका वडा नम्बर 11 का स्थानीय शालिकराम भट्टराई अम्ले फन र पायल सम्बन्धीको बिरामी हुनुहुन्छ। उहाँले पनि अहिले यस्तै अस्पतालबाट सेवा पाउँदा निकै खुसी भएको बताउनुहुन्छ।
मेरो चाहिँ समस्या भनेको यो एसिडिटी बढ्ने अमिलो पानी आइरहने हुन्थ्यो। लगभग 40-50 वर्षदेखि नै अगाडिको यो अमिलो पानी आउने, कति मैले औषधि गराएँ, धेरै ठाउँमा औषधि गराएँ तर कहीँ पनि ठिक हुन सकेन र यहाँ करिब मैले लगभग 30 दिनको उपचार पछि मेरो त्यो अमिलो पानी आउने क्लियर भएको छ। यहाँको सेवा एकदम प्रभावकारी लाग्यो, मलाई त अति राम्रो लाग्यो। जुन प्रदेश सरकारले लगानी गरेका छ अब त्यो लगानी चाहिँ सदुपयोग भयो जस्तो लागेको छ। हामी
यस्तै बैजनाथ निवासी कृष्ण चौधरी लामो समयदेखि डिप्रेसनको बिरामी हुनुहुन्छ। लामो समयसम्म एलोपेथिक पद्धतिबाट औषधि उपचार गराउँदा पनि ठिक नभएको तर अहिले आयुर्वेद पद्धतिबाट उपचार गराउँदा सुधार हुँदै गएको बताउनुहुन्छ।
समस्या चाहिँ एन्जाइटी र इन्सोम्निया समस्या हो। लगभग समस्या भएको चाहिँ 8-9 महिना जति भयो। मैले डक्टरको औषधि खाएँ, त्यहाँदेखि खाँदाखेरि खासै त्यति प्रभावकारी देखिएन। नदेखिएपछि चाहिँ म यहाँ आएर डक्टरलाई भेटेँ। अहिले चाहिँ यहाँ उपचार गराउन लागेको लगभग 2 हप्ता जति भयो। मेरो एकदमै सुधार हुँदै गएको र मलाई एकदमै चित्त बुझेको छ यहाँ उपचार गर्नु चाहिँ, किनभने यहाँको उपचार विधिबाट चाहिँ कस्तो छ भने साइड इफेक्ट पनि केही छैन त्यस्तो कुराहरू र खानपिनहरू सबैहरू सुधार गर्दै जाँदाखेरि चाहिँ मैले चाहिँ लगभग ठिक हुँदैन कि जस्तो मानेको थिएँ। जो यहाँ आइसकेपछि चाहिँ एकदमै त्यो भित्रको आत्मविश्वास पनि बढेको छ।
यस्तै बर्दिया बडियाताल शीतला बजार निवासी करुणा जीसी नसारोग सम्बन्धीको बिरामी हुनुहुन्छ। उहाँको ढाड दुख्ने समस्याले गर्दा स्कूल समेत जान नपाएको अवस्था थियो, तर अहिले यस अस्पतालको सेवा लिएसँगै स्वास्थ्यमा धेरै सुधार आएको बताउनुहुन्छ।
8-9 महिना भयो ढाडको नसा च्याप्पिएको, अनि म पहिला नेपालगञ्ज औषधि गर्न गएको थिएँ, अनि त्यहाँ थेरापी भयो। थेरापी भएर 11 दिनसम्म थेरापी गरेको, थेरापी गरेर हल्का सन्चो भयो थियो, अनि फेरि दुख्यो भने चाहिँ अपरेसन गर्नुपर्छ भन्नुभएको थियो। अपरेसनको म धेरै ठाउँ गएँ, अनि नसाको धेरै ठाउँमा गएँ, अनि केही सुधार भएन। अनि पछि यहाँ आएर अनि आज आएको चाहिँ 6-7 दिन भयो, यति राम्रो भयो कि मैले त सन्चो हुन्न भनेर डराइरहेको थिएँ, पढाइ लस हुन्छ अनि भनेर डराइरहेको थिएँ। अहिले चाहिँ सन्चो भए, अनि अमिलो पानी आउने यस्तो हुन्थ्यो, समस्याहरू सब क्लियर भए। आको जम्मा 6-7 दिन भयो होइन, सब क्लियर भयो।
सामुदायिक योग आयुर्वेद एवं प्राकृतिक अस्पताल सञ्चालनमा आएपछि बिरामीहरूको आकर्षण एलोपेथिकमा भन्दा आयुर्वेदमा बढ्दै गएको। अस्पताल सञ्चालन भएदेखि हालसम्म 1600 भन्दा बढी बिरामीले विभिन्न माध्यमबाट उपचार लिएको अस्पतालका प्राकृतिक चिकित्सक डाक्टर मनिष कुमार पाठक बताउनुहुन्छ।
प्रदेश सरकारको द्वारा यहाँ जुन लगानी भएको छ, बिल्डिङहरू बनेको छ, त्यसमा पनि अझै जुन ट्रिटमेन्ट हालको छ, ट्रिटमेन्ट हालको व्यवस्था अझै राम्रो भइदिए राम्रो हुन्थ्यो। किनभने जुन चिकित्सा लिन आइराख्नु भएछ, यहाँ नजिकै नेपालको इन्डियाको बार्डर पनि छ, बार्डरबाट पनि आवासीय चिकित्सा लिएर जानुभएछ 15-20 दिन जति, अनि यता बर्दियाका, बाँकेका, त्यसपछि कैलालीतिरका पनि पेसेन्टहरू आइराख्नु भएछ। अहिलेसम्म करिब 1500-1600 जनाले उपचार लिइसक्नु भएछ।
कोहलपुरको सामुदायिक योग आयुर्वेद तथा प्राकृतिक अस्पताल 2075 सालबाट निर्माण सुरु गरिएको, 2079 आएर भवन निर्माण कार्य सम्पन्न गरी 2081 साल भदौबाट सेवा सञ्चालनमा ल्याइएको हो। भवन 2 तलाको छ भने कोठा 24 वटा रहेका छन्, जसमा उपचारको लागि 15 रूम प्रयोग गरिएको छ। अस्पताल सञ्चालनमा आएपछि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट पनि बिरामी उपचारका लागि यहाँ आउने गरेका छन्। अब अस्पताललाई अझ व्यवस्थित बनाउन विशेषज्ञ सहितको दरबन्दी उपकरण र औषधि व्यवस्थापनमा स्थानीय, परदेश र संघीय सरकारको समन्वय आवश्यक रहेको देखिन्छ। आयुर्वेद सेवा विस्तार र यसको लोकप्रियताले स्थानीयको मात्र होइन, लुम्बिनी परदेश सरकारको स्वास्थ्य सेवाको गुणस्तरमा नयाँ आयाम थपेको।
नेपालगञ्ज संवाददाता सरला सुवेदीको यो रिपोर्ट सँगै आजका लागि कार्यक्रम समृद्धिको पाइलाको लागि निर्धारित समय सकिएको छ। आउँदो साता यस्तै विविध विषयहरू समेटेर अर्को श्रृंखलामा भेट्न आउनेछौ। त्यतिन्जेलसम्म कार्यक्रम संयोजक विमल गेवाली, प्राविधिक सहकर्मी गोपाल डीसी र म प्रस्तुता देवी यादव विदा भयौं। नमस्कार।